नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
कांग्रेसले नामटुङ्गो लगाउन नसक्दा मन्त्री परिषद विस्तार हुन सकेन, भोलि 18 जना मन्त्री थप गर्दै मन्त्री परिषद विस्तार हुने।
यसपटक 12,108 जना ईपीएस भाषा परीक्षामा पास भएका मध्ये झण्डै 1900 जना कोरिया जान नपाउने।
मोरङको पोकल्याण्डमा फैलिएको रोगबारे अनुसन्धान गर्न विशेषज्ञको टोली पुग्यो, फोहोरका कारण रोग फैलिएको हुन सक्ने अनुमान।
भारतका नयाँ राष्ट्रपति रामनाथ कोविन्दद्वारा शपथ ग्रहण, सधैं न्याय समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता।
र नेपाल 19 वर्ष मुनिको विश्वकप क्रिकेटमा छनौट हुन सकेन, अफगानिस्तानसँग 96 रनले पराजित।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। मन्त्री बन्ने पार्टी भित्रकै नेताहरूको नाम टुङ्गो लगाउन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि मन्त्री परिषद विस्तार गर्न सक्नु भएन। बेलुकी 5 बजे शपथ ग्रहण गर्ने गरी राष्ट्रपति कार्यालयलाई जानकारी गराए पनि नाम टुङ्गो लाग्न नसकेपछि उहाँले भोलि बिहान मात्र शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले आज नाम टुङ्गो लगाएर भोलि शपथ ग्रहण हुने जानकारी दिनुभयो। पार्टीभित्र रामचन्द्र पौडेल पक्ष र संस्थापन पक्षले 4-4 जना तथा कृष्ण प्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट 1 जना गरी 10 जनाको नाम टुङ्गो लगाउनु पर्नेमा आकांक्षी धेरै भएको र कसलाई कुन मन्त्रालय भन्ने कुरा मिलाउन समस्या भएको हो। थप जानकारी सहित साथी प्रकाश ढकाल।
शपथ लिएको 48 दिनसम्म आफैले बोकेको 22 मन्त्रालयको भार हस्तान्तरण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको योजनाले आज पनि मूर्त रूप लिन सकेन। आज सरकार विस्तार गर्ने तयारी गरे पनि पार्टीभित्रै असन्तुष्टि साम्य पार्न नसकेपछि भोलिसम्मका लागि सरेको कांग्रेस नेताहरूले बताएका छन्। मन्त्री बन्न लबिङ गर्नेको संख्या छोट्याउँदै र आन्तरिक भागबण्डा मिलाउँदै कांग्रेसभित्र मन्त्री बन्नेको नाम अब टुङ्गो लगाउने चरणमा पुगे पनि अझै केही हेरफेर हुन सक्ने प्रधानमन्त्री देउवा निकट नेताहरूले बताएका छन्। प्रधानमन्त्री सहित 13 मन्त्रालय पाएको कांग्रेसबाट 10 जना मन्त्री थपिँदैछन्। संस्थापन पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अम्बिका बस्नेतलाई मन्त्री बनाउने निश्चित जस्तै भएको र बाँकी एउटा कोटामा अर्जुन प्रसाद जोशी, भरत शाह र भीष्म आङदाङमे मध्ये 1 जनालाई मन्त्री बनाइने भए पनि जोशीको सम्भावना बलियो छ। पौडेल समूहबाट रामकृष्ण यादव, राजन केसी, यज्ञबहादुर थापा र सञ्जय गौतमको नाम टुङ्गो लागेको छ। बलबहादुर केसी, कमला पन्त, सरिता प्रसाईको नाम चर्चामा रहे पनि अन्तिम समयमा काटिएको छ। त्यस्तै खुमबहादुर खड्का समूहले मोहनबहादुर बस्नेत र कृष्ण प्रसाद सिटौला पक्षले भीमसेनदास प्रधानको नाम बुझाएका छन्। मन्त्रीका आकांक्षी धेरै भएपछि पौडेल पक्षले प्रत्यक्ष चुनाव जितेका सांसदलाई मात्र मन्त्री बनाउने समझदारी गरी नाम टुङ्गो लगाएको हो। सत्ता साझेदार माओवादी केन्द्रले आफ्ना तर्फबाट सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएर अध्यक्षको खल्तीमै रहेको बताए पनि अझै औपचारिक रूपमा भने बुझाएको छैन। माओवादी केन्द्रका नेताहरूका अनुसार माओवादीका तर्फबाट गिरिराजमणि पोखरेल, सीता नेपाली, महेन्द्र साई र आशा कोइराला मन्त्री बन्ने निश्चित जस्तै भएको छ। फोरमबाट अध्यक्ष विजय कुमार गक्षदार सरकारमा सहभागी भइसक्नु भएको छ भने जितेन्द्र देव र गोपाल दहितलाई नै मन्त्रीमा निरन्तरता दिने टुङ्गो लागिसकेको छ। राप्रपा तत्काल सरकारमा नजाने भएको छ भने भोलि हुने मन्त्री परिषद विस्तारमा साना दलको तर्फबाट कोही पनि मन्त्री बन्ने सम्भावना कम मात्र छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुरले संविधान संशोधन नभई असोज 2 गते हुने चुनावमा सहभागी नहुने बताउनु भएको छ। रफत संचार क्लब भक्तपुरले गरेको कार्यक्रममा उहाँले संविधान संशोधन आफूहरूको प्रमुख एजेण्डा भएकाले त्यसको पूर्णता बिना चुनावमा सहभागी नहुने दोहोर्याउनु भएको हो। एमाले विगतदेखि नै आफूहरूको मागको विपक्षमा रहे पनि अहिले सत्तापक्षले दुई तिहाई मत पुर्याउने तयारी गरेकाले संविधान संशोधन हुनेमा विश्वास रहेको उहाँले बताउनुभयो। तर मधेस आन्दोलनमा घाइतेको उपचार, जेलमा भएकालाई तत्काल रिहा गर्नुपर्नेतर्फ सरकारले ध्यान नदिएको उहाँको भनाई छ। सरकारले जनसंख्याका आधारमा मधेसको प्रतिनिधि सभा र राष्ट्रिय सभामा उपस्थिति रहनुपर्ने माग र सरकारसँग गरिएको सम्झौता पूरा गर्न नसकेको उहाँले बताउनुभयो।
आठौं कोरियन भाषा परीक्षामा 12,108 जना उत्तीर्ण भएका छन्। कृषितर्फ 7,578 र औद्योगिक क्षेत्रतर्फ 4,530 जना उत्तीर्ण भएका हुन्। आउँदो वर्ष कोरियाले 1200 नेपालीलाई रोजगारीका लागि लैजाने भए पनि समान अंक ल्याउने परीक्षार्थी धेरै भएका कारण मागभन्दा बढ़ी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवड़ाले जानकारी दिनुभयो। मागभन्दा बढ़ी उत्तीर्ण भएकाले 1892 जना भने पास भए पनि कोरिया जान नपाउने भएका छन्। नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विकास एचआरडीको वेबसाइटमा हेर्न सकिन्छ। निर्देशक खतिवड़ाका अनुसार उत्तीर्ण परीक्षार्थीले सिप परीक्षण बिनै कोरिया जान पाउनेछन्। तर स्वास्थ्य परीक्षण, प्रहरी रिपोर्ट र अभिमुखीकरण तालिममा भने सहभागी हुनुपर्नेछ। यी प्रक्रियामा सफल भएर रोस्टरमा परेका कामदार कोरियाको रोजाईका आधारमा कोरिया जान पाउनेछन्। फेब्रुअरीदेखि 4 समूहमा कोरिया लैजाने ईपीएस शाखाले जनाएको छ। 75,580 जनाले आवेदन दिए पनि परीक्षामा भने झण्डै 68,000 सहभागी भएका थिए। ईपीएस भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया पुग्ने नेपालीको संख्या झण्डै 47,000 पुगेको छ।
मोरङ सुन्दर हराइचाको फोकल्याण्ड गाउँमा पहिचान नखुलेको रोग फैलिएपछि विशेषज्ञ डाक्टरको टोली पुगेको छ। ज्वरो आउने, रिंगटा लाग्ने र टाउको दुख्ने लक्षण देखिने रोगका कारण दुईजनाको ज्यान गएको र 17 बिरामी परेको खबर सार्वजनिक भएपछि गाउँमा विशेषज्ञ डाक्टरको टोली पुगेको हो। सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख रमेश गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, जिल्ला स्वास्थ्य कार्यालय मोरङ र विश्व स्वास्थ्य संगठनको टोली औषधि सहित बस्तीमा पुगेर सन्धान थालेको हो। बिरामी भएका 17 ल्याब रिपोर्टले फोहोरका कारण भाइरल ज्वरो फैलिएको हुन सक्ने देखाएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। गाउँका धेरै घरमा सुंगुर पालिएकाले फोहोरका कारण रोग फैलिएको हुन सक्ने अनुमान गरिएको छ।
सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ। अस्पतालमा दैनिक कुकुरले टोकेका 5-6 जना बिरामी आउने गरे पनि सुईको अभावले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालमा निशुल्क पाइने सुई अभाव हुँदा बिरामीले निजी औषधि पसलमा किनेर प्रयोग गर्नुपरेको स्थानीयवासी श्याम रजकले बताउनुभयो। अस्पतालले भने रेबिज विरूद्ध दिइने सुई अभाव भएपछि विभागमा माग गरिए पनि नआएको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली संघ ईयूको हवाई सुरक्षा कालो सूचीमा परेको नेपालको हवाई उडान खुलाउन प्रक्रिया अघि बढ़ाएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको गम्भीर सुरक्षा चासो सूचीबाट मुक्त भए लगत्तै प्राधिकरणले ईयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो। आइकाओले सन् 2013 नेपाललाई गम्भीर सुरक्षा चासो सूचीमा राखेको थियो भने गएको साउन 5 सूचीबाट हटाएको थियो। प्राधिकरणको प्रगति प्रतिवेदनका आधारमा ईयूलाई यही हप्ता पत्राचार गरिने का महानिर्देशक संजीव गौतमले जानकारी दिनुभयो। 2070 साल मंगसिर 20 ईयूको कालो सूचीमा राखिएकाले नेपाली वायु सेवा युरोपको आकाशमा प्रतिबन्ध छ।
सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
शिक्षासँगै संस्कार पनि, अध्ययनसँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा एघारको लागि साइन्स म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342-4278-965।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले कांग्रेसले नाम टुङ्गो लगाउन नसक्दा मन्त्री परिषद विस्तार हुन सकेन, भोलि 18 जना मन्त्री थप गर्दै मन्त्री परिषद विस्तार हुने, यसपटक 12,108 जना ईपीएस भाषा परीक्षामा पास, मोरङको फोकल्याण्डमा फैलिएको रोगबारे अनुसन्धान गर्न विशेषज्ञको टोली पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। आफूले राखेका माग पूरा नगरेको भन्दै डाक्टर गोविन्द केसी हिजोदेखि 11 अनसनमा बस्नु भएको छ। यसअघिका 10 अनसनमा पनि डाक्टर गोविन्द केसीका माग पूरा गर्ने भन्दै धेरै वार्ता र लिखित सहमति भए, तर सहमति कार्यान्वयन भएको छैन। तर यसअघिका 10 अनसनले आफ्ना माग पूरा हुने आधार बनाइदिएको भन्दै डाक्टर केसीले माग पूरा नभएसम्म आफ्नो यसपटकको अनसन कुनै पनि हालतमा नतोडिने बताउनु भएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
अनसनको दोस्रो दिन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एउटा कुनामा पुग्दा डाक्टर केसी सुतिरहनु भएको थियो। तागत खासै घटेको थिएन। भेट्न पुग्नेहरूसँग माग र अहिलेसम्मका उपलब्धिबारे डाक्टर केसीले जानकारी दिइरहनु भएको थियो। गएको मंगिरमा सरकारसँग 12 बुँदे सहमति गरेपछि 22 दिनमा आमरण अनसन तोडेका डाक्टर केसीले सहमतिमा हस्ताक्षर गर्ने तर पालना नगर्ने छट्टु शासन प्रणालीले आफूलाई निकै दुःख दिएको टिप्पणी गर्नुभयो। संविधानमै किटिएको सर्वसुलभ स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा लागू गर्न 11 पटक अनसन बस्नु परेको डाक्टर केसीको भनाइ छ।
जुन सम्झौता गरिन्छ, सम्झौताको कार्यान्वयन नहुने, बरु बिथोल्ने चिङ गरिएको हुनाले, उल्लङ्घन गर्ने गरिएको हुनाले बस्नुपर्ने बाध्य भएको हो। अब हामीहरू लडेको भनेको के भनेदेखि गुणस्तरीय शिक्षाको लागि, मेडिकल एजुकेसन संविधानमा उल्लेखित जुन छ नि, नेपालीहरूको चाहिँ गुणस्तरीय स्वास्थ्य सेवा समान पहुँच हुन्छ भन्ने कुरो चाहिँ छ। त्यसलाई सुनिश्चित गर्नको लागि शिक्षामा समान पहुँच होस्, त्यो समान पहुँच हुनुपर्छ, त्यस्तो खालको ऐन बनाउनु पर्यो भनेर हामी लडिराखेका हौँ।
अनसनबाट डाक्टर केसीका सबै माग पूरा नभए पनि हरेक पटकका अनसनले केही न केही उपलब्धि भने हासिल भइरहेको छ। एमबीबीएस पढ्न 1 करोड रुपियाँ तिर्नुपर्ने अवस्था लगभग अन्त्य भएको छ। मेडिकल कलेजको मनपरीमा पनि केही बन्देज लागेको छ। गाउँमा पनि शहरमा जस्तै स्वास्थ्य सेवा पाउने र गरीबका छोराछोरीले पनि डाक्टर बन्न पाउने अवस्था लगायत स्वास्थ्य शिक्षाको दीर्घकालीन सुधारका विषय पक्का गर्न उहाँ अनसनमा बस्दै आउनु भएको छ। मेडिकल कलेजलाई विकेन्द्रीकृत गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क सरकारले नै तोक्ने, गाउँमा सेवा दिने शर्तमा छात्रवृत्ति दिएर डाक्टरी पढाउने लगायतका कुरा समेटेर चिकित्सा शिक्षा ऐन पारित हुनुपर्छ भन्ने डाक्टर केसीको यो पल्टको मुख्य माग हो। 1 वर्ष अघि संसदमा पेश भएको यो ऐन संसदीय समितिमा छलफलकै क्रममा छ, तर मेडिकल कलेज सञ्चालनको दबदबा रहेको समितिमा आफूलाई एकपटक पनि छलफलमा नबोलाएको डाक्टर केसीको गुनासो छ। आफ्ना अहिलेसम्मका सबै मागको एकमुष्ट समाधान चिकित्सा शिक्षा ऐनमै भएकोले अब आमरण अनसन बस्न नपर्ने गरी ऐनमा 2-4 कुरा थपेर पारित होस् भन्ने डाक्टर केसीको चाहना छ।
उपलब्धि नभएको होइन, उपलब्धि छ, तर यसलाई बार बार सेक्रिफाइस गर्नु पर्यो होइन। यो धेरै लामो उसमा आइसक्यो। र अर्को कुरो के छ भनेदेखि, अहिले त जनताहरूले पनि बुझिसक्यो कि यसपालि हुन्छ नै हुनुपर्छ र हुन्छ नै गराएर छोड्ने हो कि ऐन बन्छ जनतामै खेर विद्यार्थीमुखी तब मात्रै म अनसन ब्रेक गर्छु हेर्नुहोस् तब मात्रै अनसन ब्रेक गर्छु के छ भनेदेखि मल्टी अर्गन फेलियर भएर भएँ अथवा मरिहालेँ भनेदेखि पनि नि एकजनाको ज्यान भन्दा नि 3 करोड नेपालीको स्वास्थ्य महत्त्वपूर्ण छ कि
डाक्टर केसी र अनसन पर्याय जस्तै बन्दै गएका बेला उस्तै माग राखेर 11 पटकसम्म आमरण अनसन बस्नुपर्ने अवस्थाले हाम्रो राज्य प्रणाली र शासकलाई नै कुरीकुरी गरिरहेको छ मेडिकल कलेज सञ्चालक नै सांसद भएकोले उहाँले भने जस्तै प्रावधान राखेर चिकित्सा शिक्षा ऐन पारित हुन नदिन ठूलै चलखेल त होला पनि तर डाक्टर केसीको आत्मविश्वास नैतिक बल र उहाँको समर्थनमा रहेको ठूलो तपकाका कारण उहाँका जायज माग पूरा गर्न सरकार बाध्य हुने पक्का पक्की जस्तै छ
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला सरकारले गएको आर्थिक वर्षमा 37 जलविद्युत आयोजनालाई निर्माणको अनुमति दिएको छ ऊर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागले आर्थिक वर्ष 2073-74 1136 मेगावाट जलविद्युत उत्पादनको अनुमति दिएको हो विभागले अहिलेसम्म 3684 मेगावाट क्षमताका विद्युत उत्पादनको अनुमति पत्र दिइसकेको छ गएको आर्थिक वर्षमा अनुमति दिइएका मध्ये सबैभन्दा ठूलो 400 मेगावाटको कालीगण्डकी कोबाङ आयोजना रहेको छ नेपाल विद्युत प्राधिकरणका अनुसार अहिले निजी क्षेत्रका झण्डै 3000 मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन्
महोत्तरीको प्राथमिक स्वास्थ्य केन्द्र शम्सीका तत्कालीन अध्यक्ष सहित 6 विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ 2068 र 69 सालमा आमा सुरक्षा कार्यक्रम अन्तर्गत निकासा भएको रकम हिनामिना गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राथमिक स्वास्थ्य केन्द्र शम्सीका व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष उत्तम प्रसाद यादव निमित्त कार्यालय प्रमुख सिनियर अहेब कमल किशोर ठाकुर तथा शिवशंकर यादव अनमी बिन्दुदेवी शाह र किरण कुमारी ठाकुरमाथि मुद्दा दायर गरेको हो उनीहरूले 2,28,000 रूपियाँ हिनामिना गरेको अख्तियारको दावी छ
डिप्लोमा नर्सिङका लागि गत शनिबार लिइएको प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न सीटीईभीटीको टोली जनकपुर पुगेको छ जनकपुरको 3 सेन्टरमध्ये नेपाल टेक्निकल इन्स्टिच्युटको परीक्षा केन्द्रमा परीक्षा शुरू हुन अगावै प्रश्नपत्र आउट भएको थियो टोलीले धनुषामा सम्बन्धित निकाय र प्रतिनिधिसँग भेटेर अनुसन्धान थालेको छ
विवेकशील नेपाली दल र साझा पार्टी बीच भोलि एकीकरण हुने भएको छ दुवै दलका प्रवक्ताले विज्ञप्ति निकालेर भोलि काठमाडौँमा कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा गर्ने जनाएका छन् नयाँ पार्टीको नाम नेतृत्व केन्द्रीय सदस्यको संख्या र जिम्मेवारीबारे पार्टी घोषणाका बेला सार्वजनिक गरिने साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले जानकारी दिनुभयो नयाँ ढंगबाट उत्तरदायी र जिम्मेवार राजनीतिको संस्कार बसाउने उद्देश्यका साथ पार्टी एकीकरण हुन लागेको र त्यसमा चुस्त केन्द्रीय कमिटी बनाउने सहमति भएको उहाँले बताउनुभयो
9 वर्ष अघि 11 वर्षीय बालिकालाई भारतमा लगेर बेचेको आरोपमा दुपचेश्वर नुवाकोटको दुपचेश्वर गाउँपालिका घ्याङफेदीका मानबहादुर तामाङ पक्राउ परेका छन् काठमाडौँमा काम लगाइदिने भन्दै बालिकालाई भारतमा लगेर बेचेको आरोपमा उनलाई पक्राउ गरिएको नुवाकोटका प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताउनुभयो घटनामा संलग्न मानबहादुरकी श्रीमती मेन्दो तामाङ दुपचेश्वर गाउँपालिका घ्याङफेदीका प्रेम बहादुर तामाङ र घ्याङफेदीकै नाम नखुलेका दुईजना फरार रहेका प्रहरीले जनाएको छ
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले करारको माग गर्दै आजदेखि रिले अनसन शुरू गरेका छन् कम्तीमा एक शैक्षिक सत्र पढ़ाएका आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्नुपर्ने माग गर्दै रिले अनसन शुरू गरिएको आंशिक प्राध्यापक संघका सदस्य घमराज लुइटेलले बताउनुभयो आंशिक प्राध्यापकले उपकुलपतिको कार्यालय अगाडि आज बिहान 8 बजेदेखि अनसन शुरू गरेका हुन् साउन 22 गतेसम्म रिले अनसन बस्ने र माग सम्बोधन नभए आमरण अनसन बस्ने उहाँले बताउनुभयो उनीहरूले नियमित रूपमा त्रिवी सेवा आयोगबाट उप प्राध्यापकको विज्ञापन खुलाउनु पर्ने र शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने समेत माग राखेका छन् त्रिवीको केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसमा झण्डै 1100 आंशिक प्राध्यापक छन्
प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी पाउनु भएको छ। एसएसपी खनाललाई महाशाखा खटाइएको प्रहरी प्रधान कार्यालयको सचिवालयका डीएसपी सबिन प्रधानले जानकारी दिनुभयो। एसएसपी खनाल डीआईजी बडुवामा सिफारिश हुनुभएको र ट्राफिक महाशाखाका डीआईजी मिङमार लामा एआईजीमा सिफारिश हुनुभएकोले काजमा खनाललाई ट्राफिक महाशाखा खटाइएको हो। खनाललाई महाशाखा खटाइएपछि डीआईजी मिङमार लामालाई प्रहरी निर्देशनालयमा खटाइयो।
बागलुङको गलकोट नगरपालिका रिघाको मनेवा पाटा बस्ती र बालज्योति आधारभूत विद्यालय पहिरोको जोखिममा परेका छन्। मध्यपहाड़ी पुष्पला लोकमार्गको माथिबाट खसेको पहिरोले जोखिम बढ़ेको हो। गत फागुनमा त्यही ठाउँमा सुक्खा पहिरो जाँदा दरम खोला थुनिएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत संचालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एण्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेशन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याज दर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याज दर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर। फोन 47 84 170, न्यू रोड 42 22 130।
सीधा कुरा प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शेयर बजार परिसूचक नेप्से आज बढ़ेको छ। नेप्से आज 7.11 अंकले बढ़ेर 1636.19 बिन्दुमा पुगेको हो। आज बैंकिङ र अन्य समूह बाहेक सबै समूहको परिसूचक बढ़ेको दिन सबैभन्दा धेरै बीमा समूहको परिसूचक 157 अंकले बढ़ेको छ। यस्तै उत्पादन समूह झण्डै 80 र जलविद्युत समूह 18 अंकले बढ़ेको छ। नेप्से आज बढ़े पनि कारोबार रकम भने घटेको छ। आज 94.85 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा बढ़ी राष्ट्रिय बीमा कम्पनीको प्रवर्धक शेयर झण्डै 10.5 करोड़को कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरबाट झण्डै 6 लाख रूपियाँ सहित 11 जुवाड़े पक्राउ परेका छन्। भीमदत्त नगर स्थित क्याम्पस रोडको एउटा घरमा लुकीछिपी जुवा खेलिरहेका कञ्चनपुर कैला र सुर्खेतका 11 5,94,000 रूपियाँ सहित प्रहरीले पक्राउ गरेको हो।
यातायात कार्यालय भेरीमा स्मार्ट लाइसेन्स वितरण शुरू भएको छ। कार्यालय प्रमुख कमलराज गौतमका अनुसार अनुमति पत्र पाउनेले अबदेखि स्मार्ट लाइसेन्स पाउनेछन्। यातायात व्यवस्था कार्यालय भेरीले सेवाग्राहीको सहजताका लागि कार्यालयमा टोकन प्रणाली पनि लागू गरेको छ भने यातायात व्यवस्था कार्यालयबाटै बैंकिङ सेवा पनि दिन थालिएको छ।
सोलुकुम्बुको रोक खोला सामुदायिक लघु जलविद्युत आयोजना सोताङमा अनियमित भएको आरोप लागेको छ। आयोजनाले गएको 8 वर्षदेखि आयोजनाका बारेमा उपभोक्तालाई जानकारी नगराई कोठी बैठकद्वारा कृत्य हस्ताक्षर गरी साधारण सभा तथा आय व्यय समेत पारित गरेको स्थानीय बासिन्दाको आरोप छ। उनीहरूले आर्थिक पारदर्शिता नभएको भन्दै तत्काल आय व्यय सार्वजनिक गर्न माग गरेका छन्।
दोलखामा बाली बीमाप्रति किसानको आकर्षण नबढ़ेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय दोलखाका अनुसार तरकारी किवी अलैंची लगायत खेती व्यावसायिक रूपमै भइरहे पनि बीमाप्रति भने किसान आकर्षित नभएका हुन्। कार्यालयका सूचना अधिकारी नेत्रमणि काफ्लेले अहिलेसम्म एकजना किसानले मात्र अलैंची बालीको बीमा गराएको जानकारी दिनुभयो।
गत आर्थिक वर्षमा झापामा झण्डै 1.5 करोड़ किलो तयारी चिया उत्पादन भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय मोडका कृषि विकास अधिकृत इन्द्र प्रसाद अधिकारीका अनुसार गएको आर्थिक वर्षमा झापामा 1,48,62,432 किलो चिया उत्पादन भएको हो।
बाँदरको उपद्रवका कारण गुल्मीका धेरैजसो ग्रामीण भेगका किसान हैरान भएका छन्। ग्रामीण क्षेत्रमा खेतबारीमा लगाएको मकै बाँदरले खाइदिँदा हैरान भएको किसानले दिनभर बताएका छन्। दिनभरि कामै छोडेर बाँदर धपाउनु परेपछि गुल्मीका धेरैजसो गाउँपालिका र नगरपालिकाका किसानले बाँदरलाई भगाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमा गुनासो गर्ने गरेका छन्।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको भोरीगाउँ बजारको मेनचोक राजमार्ग क्षेत्रमा छाडिएका चौपायाका कारण सर्वसाधारणलाई शास्ति भएको छ। छाडा चौपाया व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिँदा पैदल यात्रुसँगै सवारी चालकले समेत शास्ति खेप्नु परेको छ।
भक्तपुरको रानी पोखरी संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। मल्लकालमा पोखरीको देशले समेत परिचित भक्तपुरको प्राचीन ऐतिहासिक महत्व बोकेका पुतली बगैंचा सहितको रानी पोखरीको संरक्षण नहुँदा अस्तित्व नै संकटमा परेको हो।
काठमाडौँको नागडुङ्गाबाट लागू औषध सहित सप्तरी विष्णुपुर गाउँपालिकाका आनन्द यादव पक्राउ परेका छन्। राजविराजबाट काठमाडौँका लागि छुटेको NA5K 610 नम्बरको बसमा जाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट 300 वटा म्याट्रो डिपाम ट्याब्लेट बरामद गरेको हो। त्यस्तै दक्षिणकाली नगरपालिका फर्पिङ बस पार्कबाट 1500 वटा नेत्रावेश चक्की सहित रौतहट चयन पुन गाउँपालिकाका 16 वर्षका अतिकु रहमान पक्राउ परेका छन्।
मेरो पनि भन्नु छ।
फेसबुकमा गिरीश गिरी लेख्नुहुन्छ, देशको सबभन्दा ठूलो र लोकतान्त्रिक भन्ने पार्टीभित्र मन्त्री भागभण्डाको किसलोले अर्को सरकार फेरिने बेलासम्म पनि सरकारले पूर्णता पाउँदैन कि जस्तो लाग्यो। आज आज भोलि भोलि भन्दा भन्दै महिनौ बितिसक्यो, कहिले हो सरकारले पूर्णता पाउने?
यसै विषयमा राज सुवेदी ट्विटरमा व्यङ्ग्य गर्नुहुन्छ, सरकारले पनि सर्वोच्च अदालतको देखा सिकी गरेको हो कि के हो, मन्त्रीमण्डल विस्तार होला भन्दा भन्दै आज पनि हेर्दा हेर्दैमा राखिएछ त।
झापामा पक्राउ परेका अभियुक्त काठमाडौँ लाँदै गर्दा मकवानपुरबाट भागेको समाचार पढेपछि शंकर भट्टराईको प्रतिक्रिया छ, के जान्नु, राजनीतिक दबावका कारण प्रहरीकै मिलेमतमा पो भगाइएका हुन् कि?
गाड़ी दुर्घटना बढ़िरहेको विषयमा चिन्ता गर्दै एम योग सुझाव दिनुहुन्छ, यो क्षेत्रमा अनुशासन आवश्यक छ, लाइसेन्सको प्रक्रियादेखि नै सुरक्षित यात्राका विषयमा शिक्षा दिन जरूरी छ, अनि सड़क सुधार पैदल यात्रुलाई पनि सचेत गराए यस्ता घटना कम सुन्नु पर्थ्यो।
आज अफगानिस्तानसँग पराजित हुँदै नेपाल 19 वर्ष मुनिको विश्वकप क्रिकेटको छनौट हुन नसकेको विषयमा पंकज धामी गुनासो गर्नुहुन्छ, अरू देशका खेलाड़ी एउटा खेलको गल्ती अर्को खेलमा सच्याउँछन् तर हाम्रा ब्याट्सम्यानले आफ्नो कमजोरी सुधार गर्लान् जस्तो छैन।
तर यसै विषयमा विश्वराज चुडालको विचार फरक छ। उहाँ लेख्नुहुन्छ, नेपाली टीमले राम्रो खेल्यो, उनीहरूले हारेनन्, हारे त खेलकुद क्षेत्रका सरकारवालाले, नेपाली खेलाड़ीले त सिकिरहेका छन्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू उजिर कार्की र विष्णु विश्वकर्मा। अब विदेशको खबर। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शपथ ग्रहण गर्नुभएको छ। भारतीय राष्ट्रपति भवनमा भएको कार्यक्रममा उहाँलाई भारतीय प्रधान न्यायाधीशले शपथ गराउनु भएको भारतीय संचार माध्यमले जनाएका छन्। समारोहमा भारतीय निवर्तमान राष्ट्रपति प्रणब मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी सहित विशिष्ट व्यक्तिको उपस्थिति थियो। दलित समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रपति कोविन्दले शपथ ग्रहणका क्रममा सधैँ न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भारतीय जनता पार्टीको तर्फबाट उम्मेद्वार रहनुभएका उहाँ 65% मत प्राप्त गरी निर्वाचित हुनुभएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल 19 वर्ष मुनिको विश्वकपमा छनौट हुन असफल भएको छ। अन्तिम खेलमा अफगानिस्तानसँग हारेपछि नेपाल विश्वकपका लागि छनौट हुन नसकेको हो। छनौट चरणको शीर्ष स्थानमा रहने एक टोलीले मात्र विश्वकप खेल्न पाउने प्रावधान थियो। डबल राउण्ड रोबिन प्रणालीमा खेलाइएको छनौटमा नेपाल अफगानिस्तानसँग दुवै खेलमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो। आजको खेलमा नेपाल अफगानिस्तानसँग 96 रनले पराजित भएको हो। 196 रनको लक्ष्य पछि आएको नेपाल 40 ओभर 3 बलमा 99 रनमा अल आउट भयो। नेपालका दिपेन्द्र सिंह ऐरीले 48 रन बनाउनु बाहेक अरूले राम्रो खेल्न सकेनन्। यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले 46.5 ओभरमा 195 रन बनाएको थियो। अफगानिस्तानका इब्राहिम जदरानले 101 रन बनाएका थिए। बलिङतर्फ नेपालका सहाब आलमले 4 तथा दिपेन्द्र सिंह ऐरीले 3 विकेट लिए। जितसँगै अफगानिस्तान 19 वर्ष मुनिको विश्वकपका लागि छनौट भएको छ।
पर्वतारोही तथा अल्ट्राधावक सञ्जय पण्डितको अन्त्येष्टि गरिएको छ। अमेरिकी महादेशको सर्वोच्च शिखर डेनाली आरोहण गर्ने क्रममा निधन भएका पण्डितको शव गए राति काठमाडौँ ल्याएर आज गृह जिल्ला प्युठानमा अन्त्येष्टि गरिएको हो। उहाँको शव श्रद्धाञ्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो। श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई चिनाउन सञ्जयले योगदान गरेको र उहाँको निधनले नेपालले असल खेलाड़ी र आरोही गुमाएको बताउनुभयो।
र कमला श्रेष्ठ र सञ्जु चौधरीले भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनाएका छन्। ललितपुरमा चलिरहेको एसियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनशीपका क्रममा कमलाले 58 केजी तौल समूहको जुनियर विधामा र सञ्जु चौधरीले 53 केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कांग्रेसले नामटुङ्गो लगाउन नसक्दा मन्त्री परिषद विस्तार हुन सकेन। भोलि 18 जना मन्त्री थप गर्दै मन्त्री परिषद विस्तार हुने।
यसपटक 12,108 जना ईपीएस भाषा परीक्षामा पास भएका मध्ये झण्डै 1900 जना कोरिया जान नपाउने।
मोरङको फोकल्याण्डमा फैलिएको रोगबारे अनुसन्धान गर्न विशेषज्ञको टोली पुग्यो। का कारण रोग फैलिएको हुन सक्ने अनुमान।
भारतका नयाँ राष्ट्रपति रामनाथ कोविन्दद्वारा शपथ ग्रहण। सधैँ न्याय समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता।
र नेपाल 19 वर्ष मुनिको विश्वकप क्रिकेटमा छनौट हुन सकेन। अफगानिस्तानसँग 96 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।